Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Anjana Bethuplo Cha, Rexy Duituplo, Sat Megahertz. पश्चिम सुर्खेतको बड्डेचौर बेनीघाटको डीपीआर सुरु, दुई महिनाभित्र प्रतिवेदन तयार हुने,
जग्गा मिलाइदिने भन्दै रकम उठाएको आरोपमा पहरेडी वीरेन्द्रनगरबाट दुईजनालाई नियन्त्रणमा लियो, 800 नागरिकता र 27,000 रुपियाँ बराबर,
जाजरकोट जिल्ला अस्पतालमा करिब 3 हप्तादेखि औषधि अभाव भएपछि बिरामी मर्कामा लेखापाल नहुँदा समस्या भएको अस्पताल प्रशासनको भनाई,
बाँकेका पार्टी सभापतिलाई आक्रमण गर्नलाई कारवाहीको माग गर्दै कंग्रेसले सदन अवरुद्ध गर्यो, घटनालाई राजनीतिकरण नगर्न गृहमन्त्रीको आग्रह,
र 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारी प्रभावकारी रूपमा अघि बढेको मन्त्री विश्वकर्माको दावी।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेत प्रहरीले भूमिहीन सुकुम्बासीलाई बाँकेको राप्ती पारी जग्गा मिलाइदिने भन्दै रकम उठाएको आरोपमा वीरेन्द्रनगरबाट दुईजनालाई नियन्त्रणमा लिएको छ। वीरेन्द्रनगरको सुबाकुना क्षेत्रबाट उनीहरूलाई करिब 800 जनाको नागरिकता र 27,000 रुपियाँ सहित नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। प्रहरीले वीरेन्द्रनगर 5 बस्ने पूर्ण बहादुर कार्की र वीरेन्द्रनगर 11 दिनेश परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जनाएको छ। उनीहरूले जग्गा मिलाइदिने भने निवेदन शुल्क भन्दै रकम लिने गरेको पाइएको प्रहरीको भनाइ छ।
पश्चिम सुर्खेतको बड्डीचौर बेनीघाट सडक स्तर उन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारिने भएको छ। ट्र्याक खोलिएको 25 वर्षपछि डीपीआर तयार गर्न थालिएको जनाइएको छ। यसका लागि हिजोदेखि प्राविधिक अध्ययन समेत सुरु गरिएको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने बड्डीचौरदेखि बेनीघाटसम्मको सडकको दूरी 94 किलोमिटर रहेको छ। 2051 सालमा ट्र्याक खोलिएको सडकलाई 2 दशकपछि 2 लेनको स्तरोन्नति गर्न लागिएको जनाइएको छ। सडकको दायाँ बायाँ करिब 65 मिटर विस्तार गर्ने गरी 2 लाइन सडकको लागि विस्तृत अध्ययन सुरु गरिएको जनाइएको छ। अध्ययन प्रतिवेदनपछि थप प्रक्रिया अघि बढ्ने बताइएको हो। ब्रहताल गाउँपालिकाको बड्डीचौर 0 पोइन्ट हुने गरी चौकुनी गाउँपालिकाको बेनीघाटसम्म जोड्ने सडकको डीपीआर कार्य निर्माण थालिएको जनाइएको छ। प्रतिनिधि सभाका सदस्य नवराज रावतले हिजो एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो। सन्तोष रावतले यो सडक पश्चिम सुर्खेतका जनताले जनताको भाग्य रेखा कोर्ने समेत बताउनु भएको छ। पश्चिम सुर्खेत सडक पूर्वाधारमै पछि परेको भन्दै यो सडक निर्माण सम्पन्न भएसँगै यहाँका नागरिकको जीवन स्तरमा सुधार हुने बताउनु भएको छ। सडकको आगामी मङ्सिर मसान्तसम्म डीपीआर तयार गरेर माघ मसान्तसम्म वातावरणीय प्रभाव मूल्याङ्कन EIA गर्ने जनाइएको छ। सडक निर्माणका लागि स्थानीय तहले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। राजमार्गमा पर्ने अप्ठ्यारोहरूलाई आफूले मिलाएर लैजाने ब्रहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बताउनुभयो। उहाँले चिल्लो सडक मात्रै जनता हिँड्ने सपना देख्नुभन्दा पनि उत्पादनलाई बढाई आर्थिक समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ। यसै गरी चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर साईले विकासको मेरुदण्डको रूपमा रहेको सडक विस्तारले पश्चिम जनतालाई खुसी तुल्याएको बताउनुभयो। यस्तै पश्चिम सुर्खेतकै पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र थापाले मदन भण्डारी राजमार्गलाई दिगो विकासको रूपमा अगाडि लिनका लागि सङ्घ प्रदेश र स्थानीय सरकारको समन्वय आवश्यक रहेको उल्लेख गर्नु भएको छ।
वीरेन्द्रनगर नगरपालिकाले महिलाहरूलाई स्वरोजगार बनाउन भन्दै सिलाई बुनाई र अटो चालक तालिम लगायतका विभिन्न कार्यक्रम ल्याएको छ। पत्रकारसँग कुरा गर्दै नगरपालिकाका उपप्रमुख मोहन माया ढकालले सयदेखि 150 जनासम्मलाई सिलाई बुनाई र 30 जनासम्मलाई अटो चालक तालिम दिने योजना रहेको बताउनु भएको छ। महिला बालबालिका र एकल महिलाका लागि सेफ हाउस बनाउनका लागि नगरपालिकाले 2,75,00,000 बजेट छुट्याएको उहाँको भनाइ छ। सन्डे क्लबको आयोजनामा पत्रकारको टोलीले उपप्रमुख मोहनमाया ढकालसँग महिलाहरूका लागि सञ्चालन गरेका कार्यक्रम र बजेटका बारेमा जानकारी लिएको हो।
अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा वीरेन्द्रनगरको बाल मन्दिरका विद्यार्थीका लागि विभिन्न शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिएको छ। बाल मन्दिर सञ्चालक संस्था जिल्ला बाल संगठनको आग्रहमा सुर्खेत उद्योग वाणिज्य संघका सदस्य दीपक खड्काको समन्वयमा दिवा खाजा सहितका खेलकुद सामग्री उपलब्ध गराइएको हो। खड्काले आर्थिक तथा अन्य कुनै पनि किसिमका अभावकै कारण कोही पनि विद्यार्थीले बीचमा पढाइ छोड्न नपरोस् भन्नमा जोड दिँदै सामुदायिक विद्यालयको स्तर उकास्नका लागि निजी क्षेत्रले पनि होस्टेमा हैसियत गर्नुपर्ने औल्याउनु भयो। संगठनका सचिव गणेश कार्कीले बाल संगठन आफैमा टिचलाग्दो अवस्थामा गुज्रिएको उल्लेख गर्दै विभिन्न व्यक्तिको संस्था गुहारेर कक्षा सञ्चालन गर्नु परेको दुखेसो गर्नुभयो। विद्यालयमा आउन जति अति विपन्न परिवारका विद्यार्थीहरू कापी कलम झोला विद्यालय पोसाक दिवा खाजा लगायतका शैक्षिक तथा खेलकुद सामग्रीको अभावमा विद्यालय छाड्ने क्रम जारी रहेको उहाँको भनाइ छ। विद्यालयका प्रधानाध्यापक महेन्द्र जीसीले करिब 120 जना भन्दा बढी विद्यार्थी भर्ना भएको बाल मन्दिरमा आर्थिक तथा विभिन्न अभावकै कारण 60-70 जना विद्यार्थी मात्र नियमित आउने गरेको बताउनु भएको छ।
सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ यसपालि पनि सुर्खेत सहित देशैभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइएको छ। वर्षेनी बाल अधिकारका लागि भन्दै विभिन्न नारासहित बाल दिवस मनाउने गरे पनि नेपालमा बाल अधिकार कार्यान्वयन भने निकै कमजोर रहेको छ। बाल बालिकाले बाल अधिकार कुरा कागजमा मात्र सीमित हुने गरेको बताएका छन्। अझै पनि बाल बालिकाहरू घर होटल कल कारखानादेखि यातायात लगायतका क्षेत्रमा बाल श्रम गर्न बाध्य छन् भने कतिपय बाल बालिका बेसी हुन पनि पर्ने गरेका छन्। कर्णाली प्रदेशमा भने यो अवस्था अझै बढिरहेको छ। यसै सन्दर्भमा हामीले वीरेन्द्रनगरमा भेटिएका केही बाल बालिकालाई बाल अधिकारका लागि सरकारले के गर्नुपर्छ भनी सोधेका छौँ। सुनौ उनीहरूको जवाफ आजको जनआवाजमा।
आज बाल दिवसको अवसरमा हाम्रो नेपाल सरकारले बालबालिकाहरू के अरे सडकमा हिँडेर आउँछन्, यिनीहरूलाई पढाइबाट वञ्चित भइरहेका छन्, कसैको बाबामा छैनन् तिनीहरूलाई बाल शोषण नगर्ने अनि ठाउँ ठाउँमा हिँडिरहेको बालबालिकालाई राम्रोसँग राखिदिने व्यवस्था गरिदिनु हुन म अनुरोध गर्छु।
बाल दिवसको अवसरमा मैले सरकारले के भन्न चाहन्छु भनेपछि अहिले हामी जस्ता बालबालिकाहरू चाहिँ लागु पदार्थहरू बढी सेवन गर्दछन्, तिनीहरूलाई चाहिँ राम्रो बाटोतिर लैजाने भन्ने नियम चाहिँ निकालिदिनु होला भन्नु छ।
कतिपय ठाउँमा छोरा र छोरी एक समान हुन् भन्दा तापनि कुनै पनि ठाउँमा छोरा र छोरी दुवैलाई भेदभाव गरिन्छ, त्यसैले नै छोराछोरी एक समान हुन् भन्ने सरकारले यसको लागि अब बालबालिकाको लागि बाल क्लबहरू गठन गर्नु पर्यो, युवा क्लबहरू समूह त्यस्तो गराउनु पर्यो।
बालबालिकाहरू कतिपय ठाउँमा बालबालिकाहरूले अधिकार पाएको छन् भनेको छ, तर बालबालिकाहरूले कतिपय ठाउँमा अधिकार पाएका छैनन् र स्वतन्त्र रूपले बाँच्न खेल्न अनि पढ्न पाएका छैनन्, तिनीहरूलाई त्योबाट वञ्चित भएका छन्, त्यो अवसर दिनु हुनुलाई अनुरोध गर्दछु।
म सरकारसँग के माग गर्न चाहन्छु भने सडकमा हिँडिरहेका बालबालिकाहरू अझै पनि पढ्न पाएका हुन्नन् र बालबालिकाहरूले खोला नालामा सडे गरेका खानाहरू खाइरहेका हुन्छन्, तिनीहरूलाई चाहिँ राम्रो शिक्षा दिनु अनुरोध।
हामीसँग छिमेक सरफेरोसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले पश्चिम सुर्खेतको बड्डीचौर बेनीघाटको डिपिआर सुरु, 2 महिनाभित्र प्रतिवेदन तयार हुने, जग्गा मिलाइदिने भन्दै रकम उठाएको आरोपमा प्रहरीले वीरेन्द्रनगरबाट 2 जनालाई नियन्त्रणमा लियो, 800 नागरिकता र 27,000 रुपियाँ बरामद लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। सुर्खेतको वीरेन्द्रनगरमा 4 दिनदेखि खानेपानी वितरण पूर्ण रूपमा प्रभावित भएको छ। अत्याधिक वर्षाका कारण बाढी पहिरोले पानीको मुहान र संरचनामा क्षति पुगेपछि पानी वितरणमा समस्या भएको हो। सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले पानी वितरण गर्दै आएको कर्णालीको राजधानी सुर्खेतको ब्रेन नगरको अधिकांश क्षेत्र गत बिहिबारदेखि पूर्ण रूपमा प्रभावित भएको छ। सुर्खेत उपत्यका खानेपानीका मुख्य स्रोत झुप्रा मुहान खरी बोरी खोला इटाम र खोर्के मुहानबाट पानी नझरेको सुर्खेत उपत्यका खानेपानी संस्थाले जनाएको छ। पहिरोले खानेपानीका अधिकांश संरचनामा क्षति भएको संस्थाका अध्यक्ष कुलमणी देवकोटाले प्लान्टमा पानी नझरेकाले वितरण गर्न समस्या भएको बताउनु भएको हो। वर्षातले एकैपटक सबै स्रोतमा क्षति पुगेकाले पानी वितरण ठप्प भएको देवकोटाको भनाइ छ। अध्यक्ष देवकोटाका अनुसार खरीबोरी खोलाबाट ल्याइएको पानीको पाइपलाइन दोबिल्ला नजिकै पहिरोले फालेको छ। यस्तै इत्राम र खोर्के खोलाको स्रोतमा पनि वर्षे भेल पसेका कारण कलेक्सन सेन्टरसम्म पानी ल्याउन नसकेको उहाँको भनाइ छ। बुलबुले स्रोतमा भने ट्रान्समिटर जलेर बिग्रिएपछि पानी वितरण प्रभावित भएको संस्थाले जनाए छ। संरचनामा क्षति पुगे लगत्तै मर्पत टोली फिल्डमा खटाइएको अध्यक्ष देवकोटाले बताउनु भएको छ। खडेर र वर्षातका समयमा सुर्खेत उपत्यकावासीले खानेपानीको समस्या झेल्दै आएका छन्।
झाजरकोट जिल्ला अस्पतालमा करिब 3 हप्तादेखि औषधि अभाव भएपछि बिरामी मर्कामा परेका छन्। दिनहुँ भाइरल ज्वरो, टाइफाइड, मौसमी रुघाखोकी लगायतका बिरामीको चाप बढ्दै गएको भए पनि औषधि नहुँदा समस्या भएको स्वास्थ्य कर्मीहरूले बताएका छन्। अस्पतालले नयाँ आर्थिक वर्ष सुरु भएको 2 महिनासम्म पनि औषधि खरिद गर्न नसक्दा औषधिको अभाव भएको हो। जिल्ला अस्पताल मार्फत सरकारले 72 प्रकारका औषधि निशुल्क दिने व्यवस्था भए पनि सिटामोल लगायतका अति आवश्यक औषधि समेत अभाव देखिएको छ। अस्पतालमा प्रसूति सेवाका लागि आवश्यक सामग्री समेत अभाव भएको छ भने ल्याब सेवा समेत बन्द हुँदा अवस्था झनै नाजुक बनेको छ। डाक्टर केशर कार्कीले ल्याबका लागि आवश्यक पर्ने किट समेत सकिएको बताउनुभयो। औषधि खरिदका लागि बजेट आए पनि लेखापाल नहुँदा प्रक्रिया बढाउन नसकेको जनाइएको छ। अस्पतालमा लेखापालको दरबन्दी भए पनि 2 वर्षदेखि पदपूर्ति हुन सकेको छैन।
15 महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी औपचारिक रूपमा खुलेको छ। 4 दिन अघि मलेसियामा भएको 2 देशबीचको प्राविधिक समूहको बैठकले निर्णय अनुसार आइतबारदेखि मलेसियाको रोजगारी खुलेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। नेपाल र मलेसिया बीच सम्पन्न श्रम समझदारीको अक्षर र भावनाको पूर्ण कार्यान्वयन हुने गरी मलेसियाको रोजगारी सञ्चालनमा आएको मन्त्रालयका प्रवक्ता रामप्रसाद घिमिरेले आइतबार निकाल्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्राविधिक कमिटिको बैठकमा गएको वर्ष कार्तिक 12 गते भएको श्रम समझदारी कार्यान्वयनमा सन्दर्भमा टुङ्गो लाग्न बाँकी विषयमा छलफल गरी समझदारीलाई औपचारिक रूपमा टुङ्गो लगाउन सहमति भएको थियो। बैठकमा नेपाल सरकारले सिफारिस गरेका 132 स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूमध्ये 36 संस्थाले मापदण्ड पूरा गरेको र बाँकी 86 संस्थाहरूको आगामी नोभेम्बरको 1 सातादेखि मलेसियाली प्राविधिक टोलीबाट मापदण्ड परीक्षण सुरु गर्ने सहमति भएको छ। श्रम समझदारी कार्यान्वयनलाई आपसी समझदारीमा सहजीकरण गर्न दुवै देश सहमत भएको पनि मन्त्रालयले जनाएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले पार्टीका बाँकी सभापति किरण कोइरालालाई आक्रमण गर्नलाई कारवाहीको माग गर्दै संसद अवरुद्ध गरेका छन्। गृहमन्त्री रामबहादुर थापाले जवाब दिँदा पनि चित्त नबुझेको भन्दै कंग्रेसले संसदमा अवरोध गरेको हो। गृहमन्त्री थापाले प्रतिनिधि सभाको बैठकमा घटनालाई राजनीतिक नगर्न भनेपछि आपत्ति जनाउँदै कंग्रेस सांसदहरूले सदन अवरुद्ध पारेका हुन्। गृहमन्त्री थापाले बाँकी घटना सत्ताधारी नेकपाको कुनै पनि नीति र निर्देशन नभएको बताउनु भएको छ। उहाँले घटनामा संलग्न निर्मल खत्री, रोशन सिंह ठकुरी र लोकबहादुर शाहीलाई नियन्त्रणमा लिएको र संलग्न अरूको खोजी तीव्र पार्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताउनु भएको छ। कंग्रेस प्रमुख सचेतक बालकृष्ण खानले घटनाका दोषीलाई सरकारले कारवाही गर्न नचाहेको र प्रहरी किटानी जाहेरी समेत नलिएको भन्दै तत्काल कारवाहीको लागि माग गर्नु भएको छ। गृहमन्त्री थापाले 2 पटकसम्म घटनाको बारेमै सरकारको धारणा राखे पनि कंग्रेस सांसदले उठेर विरोध गरिएपछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गर्नुभएको हो। बैठक आज बस्ने भएको छ। बाँकी घटनाका सम्बन्धमा गृहमन्त्री थापाले तथ्य तोडमोड गरेको र दोषीलाई लुकाउन खोजेको कंग्रेस सांसदहरूले आरोप लगाएका छन्। गत बिहिबार बाँकेको खजुरामा नेपाली कंग्रेसले जागरण अभियानको कार्यक्रम गरिरहँदा बाँकी जिल्ला सभापति किरण कोइरालाको हात भाँचिएको थियो। सत्तारूढ नेकपाले भने घटनामा आफ्नो पार्टी कार्यकर्ताको कुनै पनि संलग्नता नरहेको दावी गर्दै आएको छ।
रुकुम जिल्ला अदालत रुकुम पश्चिमबाट भएका मध्ये 1.5 दर्जन बढी फैसलाहरू कार्यान्वयन हुन नसकेको पाइएको छ। अदालतबाट भएको फैसलामध्ये 17 वटा फैसला कार्यान्वयन हुन सकेको छैन। कै तथा जरिवानातर्फ पनि ठूलो मात्रामा फैसला कार्यान्वयन हुन सकेको छैन। नयाँ र पुरानो जिम्मेवारी सरेको मध्ये जरिवानातर्फ 1,36,00,000 बढी फैसला अनुसारको असुल हुन बाँकी रहेको छ। अदालतबाट भएका फैसला कार्यान्वयन गर्न विभिन्न निकायले आवश्यक सहयोग गर्नुपर्ने जिल्ला न्यायाधीश आत्मदेव जोशीले बताउनु भएको छ। प्रहरी सक्रियता, नागरिक जागरूकता सहित अन्य विभिन्न निकायको संयुक्त पहल कदमीबाट भएका सबै फैसला कानून हुने उहाँको भनाइ छ। नयाँ कानून अनुसार कानून प्रक्रिया सजिलो रहेको छ। उहाँले नयाँ कानूनमा फैसला कार्यान्वयनका लागि पुनः निवेदन दिनु नपर्ने भन्दै फैसला कार्यान्वयन नहुन्जेलसम्म दुवै पक्षको तारिख नै रहने बताउनु भएको छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपाल डेयरी एसोसिएसन शाखा सुर्खेतले कर्णाली प्रदेशमा दुधजन्य पदार्थको मूल्य बढाएको छ। हिजो बसेको शाखाको बैठकको निर्णय अनुसार कर्णाली प्रदेशबाट लागू हुने गरी मूल्य बढाउने निर्णय गरेको हो। निर्णय अनुसार यसअघि सुर्खेतमा प्रति लिटर 65 रुपियाँ पर्ने दुध 5 रुपियाँ मूल्य बढेर अब 70 रुपियाँ पुगेको छ। शाखा अध्यक्ष नेत्रलाल शर्माका अनुसार दही 85 रुपियाँमा भन्दा बढेर 95 रुपियाँ पुगेको छ भने यस्तै घिउ 850 मूल्य बढेर 900, पनिर 650 700, खुवा 700 800 र छुर्पी 800 1,000 मूल्य पुगेको जनाइएको छ।
सल्यानको सिद्धकुमा गाउँपालिकाको गाडीमा आगजनी भएको छ। गाडीमा आगजनी गर्ने पक्षीको पहिचान नखुलेको जिल्ला प्रहरीकारले सल्यानले जनाएको छ। गाउँपालिकाको आफ्नै कार्यालय अगाडि पार्किङ गरेर राखेको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ। आगलागीबाट गाडीको पूर्ण रूपमा क्षति भएको छ भने गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले टाटा कम्पनीको RA 1010 70 नम्बरको गाडी 37,30,000 मूल्यमा किनेको बताउनु भएको छ। आफूलाई कहीँ कतैबाट धम्की या कुनै चेतावनी नआएको भन्दै उहाँले आगजनी कसले गर्यो भनेर यकिन गर्न नसकेको बताउनु भएको छ।
नेपाल विद्युत प्राधिकरणले अब देशैभर बिजुली पुर्याउने र खपत बढाउने योजना बनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले 3 वर्ष अर्थात 2079 सालभित्र सबै नेपालीको घरमा बिजुली पुर्याउने दावी गर्नुभएको छ। केन्द्रीय प्रसारण बिजुली पुर्याउन नसक्ने ठाउँमा ऊर्जाका र अरू उपकरण मार्फत पनि बिजुली या सोलर पुर्याइने उहाँको भनाइ छ। विद्युत खपत बढाउन सबैजसो घरायसी काममा विद्युतीय उपकरण प्रयोग गर्न प्रोत्साहन गर्ने गरी काम अघि थालिएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो। यस्तै ऊर्जा क्षमता भएका लिड, सिम, पंखा, मोटर लगायतका उपकरणको प्रयोग बढाउने पनि घिसिङको योजना छ। 3 वर्ष अघि कार्यकारी निर्देशकको रूपमा रहनुभएका घिसिङ झन्डै 9 अर्ब नोक्सानीमा रहेको प्राधिकरणलाई अहिले 7 अर्ब 20 करोड नाफामा लगेको बताउनुभयो।
त्रिभुवन विश्वविद्यालयको एमबिबिएसको प्रवेश परीक्षाको बाटो खुलेको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि रोकिएको प्रवेश परीक्षाको बाटो हिजोको फैसलाले खोलिदिएको हो। सर्वोच्चका न्यायाधीशहरू ईश्वर प्रसाद खतिवडा र डाक्टर मनोज कुमार शर्माको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला गरेको हो। यसअघि विद्यार्थी आयुष ओझाले हालेको रिट उप अन्तरिम आदेश दिँदै अदालतले प्रवेश परीक्षा रोक गर्न लगाएको थियो। भदौ 21 गतेका लागि तय भएको परीक्षा सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले रोक्दै सम्बन्धित सबैलाई छलफलमा बोलाएको हो। रिटमाथि दुवै पक्षको बहसपछि अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश दिएको हो। प्रवेश परीक्षा नियमसङ्गत नभएको भन्दै विद्यार्थीले सर्वोच्चमा रिट तयारी गरेका हुन्।
पछिल्लो केही दिन यता लगातार सुनको मूल्य घट्ने क्रम जारी छ। छापावाला सुनको मूल्य तोलामा 400 रुपियाँलाई घटेको सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। बजारमा छापावाला सुन 70,200 रुपियाँमा कारोबार भएको छ। चाँदी तोलामा भने 840 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बताएको छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले 13 दक्षिण एसियाली खेलकुद साग प्रतियोगिताको तयारी प्रभावकारी रूपमा अघि बढेको दावी गर्नुभएको छ। प्रतियोगिता शुरू हुन करिब 2.5 महिना मात्रै बाँकी रहँदा उहाँले भौतिक संरचना र पूर्वाधार निर्माणको काम धमाधम अघि बढेको बताउनु भएको हो। बजेटका कारण समयमै निर्माण कार्य पूरा नहुँदा सागका खेल प्रभावित हुने आशंका बढेका बेला उहाँले पत्रकारसँग कुरा गर्दै बजेटको कारणले पूर्वाधार निर्माणको काम नरोकिने बताउनु भएको हो। उहाँले यो प्रतियोगिता देशको प्रतिष्ठासँग जोडिएको भन्दै निर्माण हुनुपर्ने सबै संरचना समयमा बनाउनुको विकल्प नभएको उल्लेख गर्नुभएको छ।
16 वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपाल पराजित भएको छ। नेपाल घरेलु टोली जोर्डनसँग 7-0 गोल अन्तरले पराजित भएको हो। नेपालले पहिलो हाफमा 5 र दोस्रो हाफमा 2 गोल खाएको हो। सन् 2020 आयोजना हुने 16 वर्ष मुनिको च्याम्पियनसिप छनौट अन्तर्गत समूह एमा रहेको नेपाल अब दोस्रो खेलमा आज कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
पश्चिम सुर्खेतको बडीचौर बेनीघाटको डीपीआर सुरु, 2 महिनाभित्र प्रतिवेदन तयार हुने।
जग्गा मिलाइदिने भन्दै रकम उठाएको आरोपमा प्रहरीले वीरेन्द्रनगरबाट 2 जनालाई नियन्त्रणमा लियो। 800 नागरिकता र 27,000 रुपियाँ बरामद।
जाजरकोट जिल्ला अस्पतालमा करिब 3 हप्तादेखि औषधि अभाव भएपछि बिरामी मर्कामा, लेखापाल नहुँदा समस्या भएको अस्पताल प्रशासनको भनाई।
बाँकेका पार्टी सभापतिलाई आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै कङ्ग्रेसले सदन अवरुद्ध गर्यो। घटनालाई राजनीतिकरण नगर्न गृहमन्त्रीको आग्रह।
र 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारी प्रभावकारी रूपमा अघि बढेको मन्त्री विश्वकर्माको दावी।
हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यही सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।
रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz। अहिले बिहानको 7 बजेको छ।
स्टुडियो टाइमका प्रायोजक एनएमबी ब्याङ्क, समृद्ध कर्णाली प्रदेशको लागि।
ल अब नानी पढ म सुन्छु है।
हस् आऊ आऊ दादा खाजा खाऊ, ताजा खाजा।